नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा जारी। प्राविधिक तयारी र प्रतिनिधि व्यवस्थापनका कारण बन्द सत्र सुरु नै नभई आजका लागि स्थगित। बहालवाला मन्त्री र शीर्ष नेताहरूद्वारा उम्मेदवारी घोषणा। महाधिवेशन थप लम्बिने निश्चित।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले नयाँ नेतृत्व र राजनीतिक कार्यदिशा तय गर्दै कार्यकर्ता उत्साहित।
ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरद्वारा राजीनामाको घोषणा।
र विश्वकप विशेषमा लामिने यामालको जादु, कीर्तिमानको ओइरो, महान खेलाडी पेलेसँग तुलना।
कार्यक्रम सुरु गरौं चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सम्बन्धी प्रसङ्गबाट। चितवनको उखरमाउलो गर्मी र त्यसैमाथि थपिएको राजनैतिक रापतापले यति बेला देशकै ध्यान खिचेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हिजोदेखि सुरु भएको पहिलो ऐतिहासिक महाधिवेशनले राष्ट्रिय राजनीतिमा निकै ठुलो तरङ्ग पैदा गरेको छ। पूर्वदेखि पश्चिम अनि विदेशबाट समेत ओहिरिएका हजारौं प्रतिनिधिको उत्साहका बीच नयाँ नेतृत्व चयनको रसाकसी सुरु भएको छ। तर प्राविधिक तयारी र प्रतिनिधि व्यवस्थापनमा देखिएका केही असमझदारीका कारण महाधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुगेको छ। प्रतिनिधि चयनको विवाद र प्रतिनिधि समस्याका कारण आज दिनभर अनिश्चित बनेको रासोपाको बन्द सत्र अन्तत आजका लागि स्थगित गरिएको रासोपा निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
हो, चितवन उद्योग संघको प्रदर्शनी केन्द्र बाहिर यति बेला महाधिवेशन प्रतिनिधिहरूको अनुहारमा उत्साहसँगै केही अन्यलता पनि देखिन्छ। आज सोमबार बिहान 8:30 बजे नै सुरु हुने भनिएको बन्द सत्र, प्रतिनिधिहरूको नामावली विवाद र मध्य प्रदेशको विशेष किचलोका कारण दिनभर सुरु हुन सकेन। बिहानैदेखि व्यग्रताका साथ कुरेर बसेका करिब 4,500 प्रतिनिधिहरू अन्तत बन्द सत्र स्थगित भएको सूचना पाएसँगै हलबाट बाहिरिन थालेका छन्। महाधिवेशन प्रतिनिधि थपघट भएको र मध्य प्रदेश बाट आएका नामहरूमा ठूलो दावी विरोध परेपछि आजको बन्द सत्र स्थगित गरेर आन्तरिक विवाद सुल्झाउन पार्टीले आवश्यक गृह कार्य सुरु गरेको छ। यसअघि नै भोलि मङ्गलबारसम्म सकिने भनिएको महाधिवेशन यो नयाँ घटनाक्रमसँगै थप एक दिन लम्बिएर बुधबारसम्म पुग्ने निश्चित भएको छ। बन्द सत्र रोकिए पनि हल बाहिरको चुनावी रसाकसी भने उत्तिकै रोचक बनेको छ। यसपटक केन्द्रीय सदस्य बन्नका लागि 21,000 रुपियाँ शुल्क, 1 प्रस्तावक र 21 समर्थक अनिवार्य चाहिने वैधानिक व्यवस्था छ। तर धेरै जसो प्रतिनिधि आफै उम्मेद्वार बन्न लागेका कारण स्थापित नेताहरूलाई समेत 21 समर्थक जुटाउन निकै सकस परिरहेको छ। रासोपा सांसद निशा डाङ्गी महाधिवेशन स्थलमा मत मागिरहनु भएको भेटिनुहुन्छ, तर समर्थक र प्रस्तावकको टुङ्गो लागि नसकेको उहाँको भनाइ छ। यस्तै सकस सर्लाहीको लालबन्दीबाट आउनुभएकी प्रतिनिधि अर्चना झालाई पनि परेको छ। उहाँले मुस्किलले 6 समर्थक मात्र फेला पार्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य दीपक बोहराले महाधिवेशन प्रतिनिधिसँग केन्द्रीय समितिमा मत माग्दै सभापति रवि लामिछानेमाथि भएको अन्याय र 40 लाख हस्ताक्षर अभियानको सम्झना गर्नुभएको छ। यो महाधिवेशनमा सबैको ध्यान विशेष गरी बहालवाला मन्त्रीहरूको उम्मेदवारी र पार्टीको माथिल्लो साङ्गठनिक पदको दावीमा केन्द्रित भएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ। पार्टीको सिद्धान्त र अभियानलाई सशक्त बनाउन आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु, मन्त्री पोखरेलले फेसबुकमा पोस्ट गर्नुभएको छ। यस्तै नेपाल सरकारकी कृषि तथा वातावरण मन्त्री गीता चौधरीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गर्नुभएको छ। म सामान्य किसान परिवारमा जन्मिएर अभाव र सामाजिक विभेद पार गर्दै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको हुँ। किसान, भूमिहीन र सीमान्तकृत समुदायको आवाजलाई नेतृत्व तहसम्म पुर्याउन तथा पार्टीलाई थप समावेशी बनाउन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छु। केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएकी कृषि तथा वातावरण मन्त्री गीता चौधरीको भनाई। केन्द्रीय सदस्य मात्र होइन पार्टीको दोस्रो शक्तिशाली पद महामन्त्रीका लागि समेत तीव्र प्रतिस्पर्धा देखिने भएको छ। पार्टीका प्रवक्ता एवं सांसद मणिष झा र अर्का नेता विपिन आचार्यले महामन्त्री पदमा आफ्नो बलियो दावी प्रस्तुत गर्नुभएको छ। प्रवक्ता झाले त मन्त्री नभए पनि अब महामन्त्री बनाउँछौँ भन्दै प्रतिनिधिहरूले उत्साह थपेको दावी गर्नुभएको छ। बन्द सत्र आजका लागि स्थगित भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह आज दिनभर हलमा प्रवेश गर्नु भएन। यति बेला निर्वाचन आयोग दावी विरोधको अध्ययन सकेर नयाँ प्रदेशगत नामावली प्रकाशन गर्ने गृह कार्यमा जुटेको छ। आन्तरिक विवाद र प्राविधिक उल्झन सुल्झिए लगत्तै भोलिदेखि रासोपाको यो आन्तरिक लोकतन्त्रको महासङ्ग्रामले कुन रूप लिने हो त्यो भने हेर्न बाँकी नै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ। पार्टी स्थापनाको 4 वर्ष पुगेको अवसरमा आयोजित यो महाधिवेशनले नयाँ नेतृत्व चयन मात्र गर्ने छैन, आगामी राजनीतिक कार्यदिशा र नीति समेत तय गर्नेछ। सभापति रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह सर्वसम्मत चयन हुने सङ्केत देखिए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भने चुनावी मैदान तातिएको छ। तीव्र राजनीतिक उतार चढाव र सत्ताको बागडोर सम्हालेकै बेला भइरहेको यो महाधिवेशनले रासोपाको भविष्य र मुलुकको राजनीतिमा कस्तो संकेत गर्छ त विश्लेषण गर्दैछन् सहकर्मी सुनिता पोखरेल।
स्थापनाको जम्मा 4 वर्ष, तर यो छोटो अवधिमा नै सत्ताको केन्द्र सदनमा बलियो उपस्थिति, 5 लाख भन्दा बढी क्रियाशील सदस्य र चुनावमा 48 लाख भोटको भारी विरासत। यही बलियो जगमा उभिएर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो पार्टी जीवनकै पहिलो ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरमा गरिरहेको छ। जुनसुकै दलका लागि पनि महाधिवेशन नियमित प्रक्रिया हो, तर रासोपाका लागि यसको महत्व, गुरुत्व र घनत्व बिल्कुलै फरक र अर्थपूर्ण छ। महाधिवेशनको सबैभन्दा रोचक र चासोको विषय बनेको छ नयाँ नेतृत्व चयन। आज दिउँसोबाट सुरु भएको निर्वाचन प्रक्रिया मार्फत पार्टीले विधिवत रूपमा नेतृत्व छान्न लागेको हो। संस्थापक नेता रवि लामिछाने फेरि पनि सर्वसम्मत सभापति बन्ने निश्चित प्राय छ। यस्तै पार्टी समायोजन प्रक्रियाबाट भित्रिएका नयाँ पुस्ताका आशा र आकर्षण अर्थात् प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेताका रूपमा सर्वसम्मत चयन हुँदै हुनुहुन्छ। यसलाई नेतृत्वको सम्मान र एकताको सन्देशका रूपमा व्याख्या गरिएको छ, तर सर्वसम्मतिको यो प्रयास शीर्ष तहमा मात्र सीमित देखिन्छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको लाम निकै लामो छ। नयाँ र पुरानो पुस्ताको यो समायोजनमा आन्तरिक लोकतन्त्रको भरपूर अभ्यास त हुँदैछ, तर एउटा गम्भीर चुनौती पनि सतहमा आएको छ। महाधिवेशन प्रतिनिधिहरूमा पुरानै रासोपाका कार्यकर्ताहरूको बाहुल्यता रहेकाले निर्वाचन मार्फत समायोजनबाट आएका नयाँ अनुहारहरू पाखा लाग्ने हुन् कि भन्ने संशय पनि उत्तिकै छ। हामी आन्तरिक लोकतन्त्रको भरपूर अभ्यास गर्छौँ, चुनाव लोकतान्त्रिक प्रक्रिया हो, तर समायोजनबाट आउनुभएका साथीहरूलाई कुनै पनि हालतमा अन्याय हुन दिँदैनौँ, रासोपा एकताबद्ध भएर अघि बढ्नेछ, रासोपा सभापति रवि लामिछानेको भनाई। नेतृत्व बाहेक यो महाधिवेशनको अर्को मुख्य कडी हो पार्टीको कार्यदिशा र नीति। आफूलाई लोकतान्त्रिक, समन्यायिक, उदारवादी र लोक कल्याणकारी पार्टी दावी गर्दै आएको रासोपाले राजविराज बैठक र चुनावी बाचा मार्फत आफ्नो नीति पस्किसकेको छ। तर महाधिवेशनबाट पारित हुने दस्तावेजको वैधानिकता, आधिकारिकता उच्च हुने भएकाले अब तय हुने विचारले रासोपालाई मात्र होइन मुलुकको आगामी राजनीतिक दिशालाई समेत निर्देश गर्नेछ। 48 लाख मतदाताको भरोसा र प्राप्त सम्पत्तिलाई जोगाउँदै आन्तरिक सन्तुलन मिलाउनु र स्पष्ट वैचारिक कार्यदिशा तय गर्नु नै यो महाधिवेशनको मुख्य परीक्षा हो। चितवन महाधिवेशनबाट बाहिरिने नेतृत्व र नीतिले रासोपालाई कुन दिशामा लैजान्छ त्यो भने आगामी दिनले नै प्रष्ट पार्नेछ।
कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। आजको विश्व राजनीतिको एउटा ठूलो घटनाक्रममा ब्रिटिस प्रधानमन्त्री सर कियर स्टार्मरले आफ्नो पद र लेबर पार्टीको नेतृत्वबाट राजीनामाको घोषणा गर्नुभएको छ। डाउनिङ स्ट्रिट बाहिर उभिएर देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भावुक रूपमा पदत्यागको घोषणा गर्नुभएको छ।
सन् 2024 लेबर पार्टीलाई ठूलो जित दिलाउँदै सत्तामा पुग्नुभएका सर कियर स्टार्मरले 2 वर्षको कार्यकालपछि आज अप्रत्याशित रूपमा राजीनामा दिनुभएको छ। डाउनिङ स्ट्रिटको नम्बर 10 बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले आफूले पदमा रहँदा गरेका प्रत्येक निर्णय आफूले माया गर्ने देशलाई सधैँ पहिलो प्राथमिकतामा राखेर लिएको बताउनुभयो। पार्टीभित्रैबाट अर्को निर्वाचनको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठ्न थालेपछि आफूले सहर्ष नेतृत्व छाड्ने निर्णय गरेको उहाँको भनाइ थियो। आफू नेतृत्वमा आउँदा लेबर पार्टी राजनीतिक र आर्थिक रूपमा टाट पल्टिएको उल्लेख गर्दै स्टामरले भन्नुभयो, मैले पार्टीमा रहेको विकृति र यहुदी विरोधी भावनाको विषलाई जरेदेखि उखेलेर देशको अर्थतन्त्र र राष्ट्रिय सुरक्षामा विश्वास पुनस्थापित गरेको छु। आज ब्रिटेन 2 वर्ष अघिको तुलनामा अझ बलियो र न्यायपूर्ण बनेको छ। स्टारमरले आफ्नो राजीनामा बारे आज बिहानै राजा चार्ल्सलाई फोन मार्फत जानकारी गराइसक्नु भएको छ। नयाँ नेता चयनको प्रक्रिया जुलाई 9 तारिकदेखि सुरु भई सेप्टेम्बरमा संसद सुरु हुनु अघि नै सम्पन्न हुने बताइएको छ। त्यतिन्जेलसम्म स्टारमर नै कामचलाउ प्रधानमन्त्रीका रूपमा बहाल रहनुहुनेछ। भर्खरै उपनिर्वाचनबाट सांसद चुनिनुभएका एन्डी वर्नम उहाँको उत्तराधिकारी बन्न सक्ने अनुमान गरिएको छ। आफ्नो सम्बोधनको अन्त्यमा परिवारको प्रसङ्ग निकाल्दै निवर्तमान प्रधानमन्त्री निकै भावुक देखिनु भएको थियो। देशको ठूलो जिम्मेवारी पूरा गरेपछि अब आफ्नो ध्यान उत्कृष्ट पति र पिता बन्नमा केन्द्रित हुने उहाँले बताउनुभयो। बाहिरबाट हेर्दा यो निर्णय आकस्मिक देखिए पनि यसको पृष्ठभूमिमा आफ्नै पार्टीभित्रको तीव्र असन्तुष्टि र दबाव रहेको खुलेको छ। हालैका दिनहरूमा स्टारमरले गरेका कतिपय निर्णयहरू र आगामी आम निर्वाचनमा निगेल फराजको पार्टीबाट आउन सक्ने चुनौतीलाई लिएर लेबर पार्टीका सांसदहरू चिन्तित थिए। मन्त्री परिषदका आधा दर्जन भन्दा बढी सदस्यहरूले उहाँलाई व्यक्तिगत रूपमै भेटेर राजीनामा दिन दबाव बढाएपछि अन्तत स्टारमर पद छोड्ने निष्कर्षमा पुग्नु भएको हो। आफ्नै दलको विद्रोहका कारण सत्ता बहिर्गमनको बाटो रोज्न बाध्य हुनुभएका स्टारमरको यो निर्णयले बेलायती राजनीतिलाई कुन मोडमा पुर्याउने हो त्यो भने आगामी दिनले नै देखाउनेछ।
कार्यक्रमको अन्त्यमा फिफा विश्वकप 2026 सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 अन्तर्गत आज राति र भोलि बिहान फुटबलका दुई महाशक्ति डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र पूर्व विजेता फ्रान्स आफ्नो दोस्रो खेलका लागि मैदान उत्रदैछन्। आजको मुख्य आकर्षण लियोनेल मेसी र किलियन एम्बापेको प्रदर्शन रहनेछ। हिजो सम्पन्न स्पेन र साउदी अरेबिया बीचको खेल सुरु हुनुभन्दा अगाडि पनि मैदानमा उनकै चर्चा थियो र खेल सकिएपछि पनि उनकै चर्चाले विश्व गर्माएको छ। 18 वर्षीय स्पेनिस ओन्डर किड लामिने एमानले चोटपछिको पहिलो सुरुवाती खेलमै आफ्नो जादुमय उपस्थिति प्रमाणित गरिदिएका छन्। केप भर्डसँगको निराशाजनक बराबरीलाई बिर्सदै स्पेनले साउदी अरेबियालाई 4-0 भारी अन्तरले पराजित गर्दा यमाल खेलको केन्द्रबिन्दु बने।
ह्यामस्ट्रिङको चोटका कारण पहिलो खेलमा मात्र 19 मिनट मैदानमा बिताएका यमाल साउदी विरुद्ध भने सुरुवाती 11 परे। उनी मैदान उत्रिनु अघि नै एटलान्टा रङ्गशालामा उनको नाम अङ्कित जर्सी लगाएका हजारौं समर्थकको उत्साह हेर्न लायक थियो। जब जब उनको अनुहार ठुलो स्क्रिनमा देखिन्थ्यो, रङ्गशाला हुटिङले गुन्जयमान हुन्थ्यो। यमालले साउदी विरुद्ध लो क्रसलाई पोस्टको दिशा दिँदै विश्वकपमा आफ्नो पहिलो गोल गरे। यो गोलसँगै उनले इतिहासका दुई दिग्गज खेलाडीको कीर्तिमानलाई समेत उसिनेका छन्। पेले पछिको दोस्रो कान्छो खेलाडी बनेका छन् यमाल। विश्वकपको इतिहासमा 19 वर्ष नपुग्दै गोल गर्ने उनी 7 खेलाडी बनेका छन्। तर 18 वर्ष वा सोभन्दा कम उमेरमा खेलको पहिलो गोल गर्ने मामलामा भने उनी सन् 1958 वेल्स विरुद्ध गोल गर्ने ब्राजिलियन लिजेन्ड पेले पछि इतिहासकै दोस्रो खेलाडी बनेका छन्। त्यस्तै लियोनल मेसीको रेकर्ड पनि ब्रेक गरेका छन् यमालले। बार्सिलोनामा मेसीका कैयौं रेकर्ड तोडिसकेका यमालले विश्वकपको मञ्चमा पनि मेसीलाई पछि पारेका छन्। मेसीले सन् 2006 विश्वकपमा 19 वर्ष लाग्न केही दिन बाँकी छँदा पहिलो गोल गरेका थिए भने यमालले मेसी भन्दा 2 हप्ता कम उमेरमै विश्वकपमा पहिलो गोलको खाता खोलेका छन्। इङ्ल्यान्डका पूर्व कप्तान तथा फरवार्ड वायन रुनीले यमालको खेलको खुलेर प्रशंसा गरेका छन्। रुनीका अनुसार मेसी बार्सिलोनाको टोलीमा आउँदा त्यहाँ रोनाल्डिनियो जस्ता स्थापित स्टारहरू थिए र मेसीले बिस्तारै आफ्नो प्रभाव जमाएका थिए। तर यमाल बार्सिलोना र स्पेन दुवै टोलीमा यस्तो समयमा आएका छन् जहाँ उनी 18 वर्षकै उमेरमा टोलीको मुख्य खम्बा बनिसकेका छन्। यदि सानो उमेरमा सम्पूर्ण दबावलाई झेल्दै टोलीलाई नेतृत्व दिनु अभूतपूर्व रहेको रुनीले बताएका छन्। पहिलो खेलमा केप भर्ड विरुद्ध सुरुवाती 30 मिनटसम्म बल समेत छुन नपाएर खराब कीर्तिमान बनाएका मिकेल ओयार्सावालले यो खेलमा उत्कृष्ट पुनरागमन गरे। उनले 2 गोल र 1 असिस्ट गर्दै खेलको सुरुवाती 25 मिनट भित्रै 3 गोलमा सिधा योगदान दिए। सन् 1966 पछि विश्वकपको खेलमा सुरुवाती 25 मिनट भित्र यस्तो सफलता पाउने उनी इतिहासकै दोस्रो खेलाडी बनेका छन्। कि अब स्पेनलाई विश्वकपको फाइनल पुर्याउला नेमानले? सिजनको अन्तिम खेल अर्थात् उरुग्वे विरुद्धलाई ध्यानमा राख्दै प्रशिक्षक लुइस डेला फुयान्तेले यमाललाई पहिलो हाफमै आराम दिएका थिए। आगामी जुलाईमा विश्वकपको फाइनल हुनुभन्दा ठिक एक हप्ता अघि यमाल 19 वर्ष पुग्नेछन्। खेल पण्डितहरूको एउटै मत छ, यदि यमाल पूर्ण रूपमा फिट रहे भने स्पेनलाई विश्व विजेता बन्नबाट रोक्न कसैलाई सजिलो हुने छैन।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।